आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
हामीले पाएका छौँ सङ्गति गर्न भेला यहाँ भएका छौँ सबैजना
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
प्रिय श्रोता मित्र, ख्रिष्टीय अभिवादन, नमस्कार अनि जय मसी। प्रिय श्रोता मित्र, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी मर्कुश छ अध्यायबाट आरम्भ गर्न, देख्न, मनन गर्न गइरहेका छौं। यो छ अध्यायले मर्कुशको दोस्रो लामो अध्यायको प्रतिनिधित्व गर्दछ, अर्थात यो छ अध्याय मर्कुशको दोस्रो लामो अध्याय हो। यहाँ हामी देख्छौ येशु आफ्ना गाउँ नासरतमा फर्कनुहुन्छ। उहाँ बाह्रजना चेलाहरूलाई प्रचार गर्न पठाउनुहुन्छ र तिनीहरूले रिपोर्ट लिएर उहाँ कहाँ फर्कन्छन्। त्यसपछि उहाँले 5,000 जनालाई खुवाउनुहुन्छ अनि पानी माथि माथि हिँड्नुहुन्छ र गेनेसरेतको मुलुकमा रोगीहरू चंगाई गर्नुहुन्छ। यी कुराहरू हामी यो छ अध्यायमा देख्दछौ। अनि यो अध्याय गालिलको वरिपरि पश्चिमी समुद्र किनारको इलाकामा येशुको सेविकाईसँग अन्त हुन्छ। येशु यस समयमा अति नै धेरै प्रसिद्ध र जनप्रिय व्यक्तित्व हुनुहुन्थ्यो। यो उहाँको सेविकाईको शिखर अवस्था हो। मर्कुश 6 अध्याय 1-3 पदमा भनिएको छ, त्यहाँबाट निस्केर उहाँ आफ्नै नगरमा फर्कनुभयो। उहाँका चेलाहरू उहाँको पछि लागे। सबात दिनमा उहाँले सभाघरमा शिक्षा लाग्नुभयो। धेरैजना शून्यहरूले छक्क परेर भने, यस मानिसले यी सब कहाँबाट पायो? यिनलाई दिइएको यो ज्ञान कस्तो हो? यिनका हातबाट भएका कार्यहरू कति शक्तिशाली? के यिनी त्यही सिकर्मी होइनन् र? के यिनी त मरियमका छोरा तथा याकुब, योसेफ, यहुदा र सिमोनका दाजु होइनन् र? के यिनका बहिनीहरू पनि हामीसँगै छैनन् र? अनि तिनीहरू उहाँसँग चिडिए। मित्र, जब यो घटना लुका 4 अध्यायमा उल्लेखित घटनासँग तुलना गर्दा आलोचकहरू भन्छन् कि बाइबलमा यसले खण्डन वा परस्पर विरोधको प्रकट गर्दछ। तिनीहरू भन्छन् कि दुई विवरणहरू आपसमा विरोध वा विपरीतमा छन्। वास्तविकता के भने, हामीसँग हाम्रा प्रभुको आफ्नो गाउँ नासरतमा आउने दुई बेग्लै बेग्लै रेकर्ड छ। म सोच्दछु कि सम्भवत उहाँ नासरतमा अन्य अरू धेरै पल्ट जानुभयो, तर यी दुई मात्र रेकर्ड गरिएका छन्। लुका 4 अध्यायले उहाँको पहिलो पल्ट नासरतमा जाने कुराको रेकर्ड गर्दछ अनि उहाँ त्यहाँ एक्लै जानुभयो। उहाँले त्यसबेला कुनै आश्चर्य कर्म गर्नु भएन र जब उहाँलाई धार्मिक अगुवाहरूले मार्न षड्यन्त्र गरे, उहाँ तुरन्तै त्यस स्थान छोड्नुभयो। दोस्रो पल्ट नासरतमा जानुहुँदा जुन यहाँ मर्कुस छ अध्यायमा रेकर्ड गरिएको छ, हामी देख्छौ कि उहाँसँग आफ्ना चेलाहरू छन् र उहाँले केही रोगी बिमारीहरूलाई चंगाई गर्नुभयो र उहाँ त्यस स्थानमा रहनुभयो। यो कुरा चाहिँ मती 13:53 पदमा साथै मर्कुस 6 जानकारीको आधारमा छ। दुवै बेलामा उहाँ सभागारमा प्रवेश गर्नुभयो र सिकाउनुभयो र दुवै पल्ट उहाँका आफ्नै स्थानका मानिसहरूद्वारा इन्कार गरिनुभयो। त्यसकारण यो परस्पर विरोधको कुरा होइन, बरु यो उहाँ दुई बेग्ला बेग्लै समयमा आफ्नो नासरतको गाउँमा जानुभएको घटनाको बेग्ला बेग्लै दुई रेकर्ड हुन्। पहिलोपल्ट उहाँले नासरत छोड्नु भएर कपर्नुमा झर्नुभयो र आफ्नो सदर मुकाम वा केन्द्र स्थान बनाउनुभयो, तर फेरि उहाँ नासरतमा फर्कनुभयो किनभने उहाँ आफ्नो गाउँका मानिसहरूलाई फेरि सत्यता सिकाउन जानकारी दिन चाहनुभयो। पहिलो पद जब यसले भन्छ आफ्नै देशमा, यसको खास अर्थ हो उहाँको पिताको स्थान, अनि विश्राम दिनमा सभागारमा जाने हाम्रा प्रभुको एक संस्कार नै भयो, जहाँ जानुभए पनि उहाँ सभागारमा जानुहुन्थ्यो र सिकाउनुहुन्थ्यो। मलाई लाग्छ यस तरिकामा उहाँले परमेश्वरको आराधना गर्ने आवश्यकताको महसुस गर्नुभयो, अनि उही समयमा त्यस बेला मानिसहरू कहाँ सम्पर्क राख्ने त्यो सभागार उचित स्थान थियो। उहाँको शिक्षाले ती व्यक्तिहरूलाई चकित तुल्यायो, छक्क पारिदियो जसले उहाँलाई चिन्दथे। उहाँका शिक्षाहरू, उहाँका कामहरू र उहाँका आश्चर्य कामहरू सबैले उहाँका गाउँका मानिसहरूलाई चकित तुल्यायो र जुनले आफ्ना यस्ता प्रश्नहरू उठाउन लगायो तिनीहरूले वास्तवमा नासरतले येशु जस्ता कोही व्यक्तिको उत्पादन गर्न सक्दछ, जन्माउन सक्दछ भन्ने कुरामा विश्वास गर्दैनथे। तिनीहरू स्वयंलाई हेर्दथे र निश्चय नै आफैले आफैलाई इन्साफ गर्दथे। यो एक किसिमको अति नै हीन भावनाको कुरा थियो जुन तिनीहरूको हृदयमा उत्पन्न भएको थियो। नासरतले तिनीहरूद्वारा त्यति असल केही गरेको थिएन, त्यसकारण तिनीहरूले विचार गरे कि प्रभु येशु जस्ता त्यहाँ कोही व्यक्ति हुन सक्दैनन्। तिनीहरूसँग आफ्नोहरूमध्ये एकमाथि पनि विश्वास थिएन र तिनीहरू आफैमाथि पनि विश्वास थिएन। यस अनुच्छेदले यो पनि प्रकट गर्दछ कि मरियमसँग अरू बाल बच्चाहरू पनि थिए, यिनीहरू येशुका सौतेनी भाइ बहिनीहरू थिए। म सोच्दछु कि यहाँ उल्लेख भएको यहुदा नयाँ नियमको यहुदाको पत्र लेख्ने लेखक हुन् र उहाँको कारण तिनीहरूको नैतिक भावनामा आघात तुल्याई धक्का दिए। तिनीहरूले सोचे कि तिनीहरूले उहाँलाई जान्दथे, जुन निश्चय नै तिनीहरूको ठेस खाने बाधाको ढुङ्गा थियो। मलाई लाग्छ येशुसँग परिचित हुने काममा खतरा थियो। उहाँ नै एक हुनुहुन्छ जससँग कति पनि परिचित वा घनिष्ठ हुँदैन। त्यो तिनीहरूको समस्या थियो। तिनीहरूले सोचे कि तिनीहरूले जाने थिए, तर तिनीहरूले जानेका थिएनन्। तिनीहरूले बचपनमा उहाँलाई त्यही गाउँमा हुर्के बढेका देखेका थिए। अनि 4 हामी पढ्दछौ, तब येशुले तिनीहरूलाई भन्नुभयो, अगम वक्तालाई आफ्नो देश र आफ्नो नातादारका बीचमा र आफ्नै घरमा बाहेक अन्त कहीँ अनादर हुँदैन। यस किसिमको इन्कार एउटा एकदम साधारण कुरा हो। अनि 5-6 भनिएको छ, र उहाँले त्यहाँ कुनै रोगीहरूमाथि आफ्ना हात राखेर तिनीहरूलाई निको पार्ने काम बाहेक अरू कुनै शक्तिशाली काम गर्न सक्नु भएन। तिनीहरूको अविश्वास देखेर उहाँ छक्क पर्नुभयो अनि उहाँ गाउँ गाउँमा शिक्षा दिँदै जानुभयो। मित्र, देख्नुभयो उहाँले यस समयमा त्यस स्थानलाई छोड्नु भएन, तर आसपासको इलाकामा रहनुभयो। पहिलोपल्ट उहाँ त्यस स्थानबाट जानबुझ छिटो छिटो गरी निस्किजानुभयो र आफ्नो सदरमुकाम बनाउनु भएको कफरनुम भन्ने स्थानमा उहाँ झर्नुभयो। यो अति नै उल्लेखनीय अनुच्छेद हो किनभने यसले हामीलाई भन्दछ कि तिनीहरूको अविश्वासको कारणले उहाँले त्यहाँ कुनै सामर्थ्यको काम गर्न सक्नु भएन। सर्वशक्तिमानको केवल सीमितपन चाहिँ अविश्वास हो। विश्वास नै उद्धारमा परमेश्वरको शक्तिको छोड्ने एक आवश्यक कुरा हो। यसैया 53 परमेश्वरको महान उद्धारको प्रकट गर्दछ। यसैया अगमवक्ताले 53 यसरी आरम्भ गर्छन्, 53:1 हाम्रो समाचार कसले विश्वास गरेको छ? परमप्रभुको बहुबल कसलाई प्रकट गरियो? कसले यसलाई विश्वास गर्नेछ? मेरो मित्र, अविश्वासले सर्वशक्ति असीम शक्तिको रोक्दछ। अविश्वासले परमेश्वरको शक्तिलाई ढाकिदिन्छ र अलग गरिदिन्छ, अनि यसले आज पनि यस्तै गर्दछ। उहाँ पद छ अनुसार तिनीहरूको अविश्वासमा छक्क पर्नुभयो। उहाँ छक्क पर्नु भएको कुरा यो एउटै ठाउँमा उल्लेख मात्र छैन। मती 8:10 पदमा भनिएको छ, येशूले यो सुनि आश्चर्य मानेर पछि पछि आउनेहरूलाई भन्नुभयो, म तिमीहरूलाई साँच्चै भन्दछु, इसरायलमा पनि यति ठूलो विश्वास मैले पाएको छैन। उहाँ कप्तानको विश्वासको बारेमा यहाँ बोलिरहनु भएको थियो। अहिले हामी यो कुरा देख्छौ कि उहाँ गाउँ गाउँ जानुभयो र सिकाउनुभयो। यो क्रिस्चियन सेवकहरूको लागि सुन्दर पाठ हो। त्यहाँ परमेश्वरको काममा के व्यक्तिहरू छन् जो साना ठाउँमा, साना झुण्डमा, सानो मण्डलीमा, चर्चमा, सानो सभामा सेविकै गर्न जान चाहदैनन्। तर यो कुराको याद राखौं मित्र, कि हाम्रा प्रभुले महान उदाहरण नमूना छोड्नुहुन्छ। उहाँ गाउँहुँदो प्रचार गर्दै सिकाउँदै जानुभयो। कल्पना गर्नुहोस्, परमेश्वरको पुत्र, महिमाको प्रभु यहाँ पृथ्वीमा सानो गाउँमा सेवा गरिरहनु भएको छ। आज यो पाठ विशेष गरेर प्रभुको सेवाको निम्ति कति धेरै सिक्नु पर्नेछ। 7 पदमा भनिएको छ, उहाँले 12 जनालाई आफू काम बोलाउनुभयो र तिनीहरूलाई दुई दुई गरी पठाउनुभयो। तिनीहरूलाई अशुद्ध आत्मामाथि अधिकार पनि दिनुभयो। अहिले उहाँ आफ्ना चेलाहरूलाई बाहिर पठाइरहनु भएको छ विशेष मिशन सहित, र उहाँ तिनीहरूलाई प्रस्तावको सन्देशसँग तिनीहरूलाई पठाउनुहुन्छ, जुन उही सन्देश उहाँले प्रचार गरिरहनु भएको थियो। उहाँले दुई दुईजना गरेर पठाउनुहुन्छ। चाखलाग्दो कुरा यो छ कि न त मतीले न त लुकाले हामीलाई यसको बारेमा भने जब तिनीहरूले यो घटनाको रेकर्ड गरेथे। उहाँले तिनीहरू दुष्ट अशुद्ध आत्माहरूमाथि शक्ति सामर्थ्य दिनुभयो, जुन तिनीहरूले येशूको नाउँमा अभ्यास गर्नुपर्ने थियो। 8:9 पदमा भनिएको छ, तिनीहरूलाई उहाँले यस्तो आज्ञा दिनुभयो, यात्राको निम्ति साथमा केही नबोक्नु, न त रोटी, न त झोला, न खल्तीमा पैसा, तर एउटा लट्ठी मात्र बोक्नु, जुत्ता लाउनु, तर अरू बढी दौरा नबोक्नु। किन यस्तो आज्ञा? हजुर, तिनीहरू बिना भारी बेगर त्यसै यात्रा गर्नुपर्ने थियो। यसले चाहिँ तिनीहरूको सेविकाईको महत्व र समयको अवेर र समयको झट्टै गर्नुपर्ने आवश्यकताको, शीघ्रताको र परमेश्वरमाथि तिनीहरूको पूर्ण निर्भरताको संकेत गर्दछ। पछिबाट हामी थाहा पाउँछौ कि तिनीहरूलाई यी कुराहरू साथमा लिनलाई भनिए, किनभने तिनीहरू लामो यात्रामा गइरहेका थिए। मतीले यसको स्पष्ट गर्दछ कि यस समयमा तिनीहरू खाली इसरायलको घरानाका हराएका भेडाहरूका मात्र जानुपर्ने थियो, र तिनीहरूलाई जे जस्तो भए तापनि दिइएको सत्कार र स्वागतलाई चाहिँ ग्रहण गर्नुपर्ने थियो। अनि 10:11 पदमा भनिएको छ, उहाँले तिनीहरूलाई भन्नुभयो, जब कुनै घरमा पसौला, जबसम्म त्यस गाउँबाट निस्कन्दैनौ तबसम्म त्यहाँ नै बस। यदि कुनै ठाउँमा तिमीहरूको स्वागत भएन भने र मानिसहरूले तिमीहरूको वचन सुन्न इन्कार गरे भने त्यस ठाउँबाट तिमीहरू निस्कन्दा तिनीहरूका विरूद्धमा गवाहीको लागि आफ्नो पैतलाको धुलो टकटकाइदिनु। यो अति नै गम्भीर यात्रा थियो जुन तिनीहरूले गर्नुपर्ने थियो। ज्योतिले उत्तरदायित्वको उत्पन्न गर्दछ। परमेश्वरको अनुग्रह इन्कार गर्नाले उहाँको इन्साफको निमन्त्रण दिन्थ्यो, अनि आज पनि यो कुरा सत्य छ। अनि 12-13 पदमा भनिएको छ, तब तिनीहरू निस्केर गई मानिसहरूले प्रस्ताव गरून् भनी प्रचार गरे। तिनीहरूले धेरै भूतात्मालाई निकाले, धेरै रोगीहरूलाई तेलले अभिषेक गरेर निको पारे। मित्र, तिनीहरूले प्रस्तावको सन्देश प्रचार गरे, र तिनीहरूले गरेका आश्चर्य कर्मले तिनीहरूको सन्देशको सत्य साबित गरिदिन्थ्यो, पुष्टि गरिदिन्थ्यो। यो आज्ञा इसरायलका घरानाका गुमेका भेडाहरूसँग सीमित थियो। यो आजको लागि तरिका होइन। प्रस्ताव सुसमाचार सन्देशको भाग हो, तर पनि यो विश्वास गर्ने आज्ञामा समावेश भएको छ। यस घटनाको रेकर्ड मती रचित सुसमाचारमा लम्बाई चौडाई छ, र त्यस सुसमाचारमा यसको बारेमा विवरणसहित हामीले अध्ययन गरिसकेका छौं। येशूको प्रसिद्धता पूरा त्यस इलाकाभरि फैलियो। केवल साधारण जनहरूले मात्र होइन, सिंहासनमा विराजमान हुने राजा हेरोदले उहाँको बारेमा सुने। अहिले हामी यो कुरा थाहा पाउँछौ, हेरोद राजाको अनौठो प्रतिक्रिया। बप्तिस्मा दिने युहन्नाको हत्याले केही समय पहिले मात्र स्थान लिएको थियो। मलाई लाग्छ यहाँ यो कुराको रेकर्ड गर्नको कारण हेरोदको अनौठो र अन्धविश्वास प्रतिक्रियाको वर्णन गर्नु हो। 14-15 पदमा भनिएको छ, हेरोद राजाले येशूको कीर्ति सुने किनकि उहाँको नाउँ प्रचलित भएको थियो। कतिले भन्थे बप्तिस्मा दिने युहन्ना मरेकाबाट जीवित भएछन्, यसैले त तिनीद्वारा यस्तो शक्तिको काम भइरहेछन्। तर अरूहरूले भने यिनी एलिया हुन् र अझै अरूहरूले भने यिनी त प्राचीन समयका अगमवक्ता जस्तै एक अगमवक्ता हुन्। मित्र, हामी देख्न सक्छौ कि यस व्यक्ति हेरोद राजा अति नै धेरै अन्धविश्वासी थिए। तर उही समयमा त्यहाँ प्रभु येशु को हुनुहुन्थ्यो भन्ने बारेमा मानिसहरूको बीचमा सम्मिश्रित प्रतिक्रियाहरू वा अभिव्यक्तिहरू भइरहेको थियो। आज पनि उही प्रतिक्रियाहरू छ। हामी थाहा पाउँछौ प्रभु येशुको शक्ति, उपस्थित र व्यक्तिको बारेमा विभिन्न मानिसहरूका विभिन्न विचारधारा र वर्णनहरू। त्यसकारण त्यहाँ जो अन्यलता थियो र हेरोद निश्चय नै डराएका थिए। सोह्र पदमा भनिएको छ, तर जब हेरोदले यो सुने तब उनले भने, युहन्ना जसको शिर मैले काट्न लगाए त्यही बौरी उठेछ। हेर्नुहोस् त, हेरोद डराएका थिए किनकि तिनले युहन्नाको शिर, निर्दोष युहन्नालाई शिर काट्न लगाएका थिए, युहन्नाको शिर काट्न लगाएका थिए। अनि सत्र र अठार पदमा भनिएको छ, किनभने हेरोदले आफ्नो भाइ फिलिपकी पत्नी हेरोदियासको खातिर युहन्नालाई पक्रन लाएर तिनलाई बाँधी झ्यालखानमा हालेका थिए, किनभने उनले हेरोदियासलाई विवाह गरेका थिए। किनकि युहन्नाले हेरोदलाई यसो भनेका थिए, आफ्नो भाइको स्वास्नी राख्नु तपाईलाई न्यायसंगत छैन। यहाँ हामी देख्छौ कि युहन्नाले सर्वोच्च ओहदाको व्यक्तिको पापलाई सिधै खण्डन गरे। उसले आफ्नो भाइको स्वास्नी, आफ्नो स्वास्नी तुल्याएकोमा हेरोदको पापलाई खुलस्त रूपमा निन्दा गरे। यसले हेरोदको पत्नीलाई थुप्रै क्रोधित तुल्यायो र युहन्नाको मृत्युको निम्ति षड्यन्त्र गरे। उन्नाइस र बीस पदमा हामी पढ्छौ, यसैले हेरोदियासले तिनीमाथि इक राखेकी थिइन् र तिनलाई मार्न चाहन्थिन् तर सकेकी थिएनन्, किनकि युहन्नालाई एक धर्मात्मा र पवित्र मानिस भनी ठानेर हेरोद तिनीसँग डराउँथे र तिनलाई सुरक्षित राखेका थिए। युहन्नाको शिक्षा सुन्दा उनी साह्रै विचलित हुन्थे, तापनि खुशीसित सुन्थे। के हेरोदियासले हेरोदलाई परमेश्वरका फर्किने कामबाट टाढा गराइन्? एक्काइस र बाइस पदमा भनिएको छ, तर अनुकूल मौका त्यस बेला आयो जब हेरोदले आफ्नो जन्मोत्सवमा आफ्ना उच्च पदाधिकारीहरू, अफिसरहरू र गलिलका मुख्य मुख्य मानिसहरूलाई ठूलो भोज दिए। किनकि जब हेरोदियासकी आफ्नै छोरी भित्र आएर नाची, तब त्यसले हेरोद र उनका अतिथिहरूलाई खुशी तुल्याए अनि राजाले त्यस केटीलाई भने, तिमीलाई जे इच्छा लाग्छ सो माग र म तिमीलाई दिनेछु। हेरोदियासले आफ्नी छोरीलाई हेरोद राजाको अगाडि र त्यो सभाको अगाडि नाच्न लगाइन्, किनभने तिनी जान्दथिन् कि हेरोद कस्ता कामुक, तीव्र शारीरिक अभिलाषाले भरेका वृद्ध व्यक्ति थिए। तिनले आफ्नो छोरीलाई कुनै कुरा माग गर्ने स्वतन्त्रता चुनौ दिइन् र छोरीले आफूले चाहेको कुनै पनि कुरा माग्न सक्थिन्। अनि तेइस र चौबीस पदमा हामी पढ्छौ, तिनले शपथ हालेर त्यसलाई भने, तिमी मसँग जे माग्दछौ म मेरो आधा राज्यसम्म पनि तिमीलाई दिनेछु। अनि त्यसले बाहिर निस्केर आफ्नी आमालाई सोधी, म के मागौ? तिनले भनिन्, बप्तिस्मा दिने युहन्नाको शिर। हेर्नुहोस्, आमा पहिले नै यो कुराको लागि तयारी भइसकेकी थिइन्। यस स्त्रीको क्रूरता, निर्दयताले मन मस्तिष्कलाई अलमल पार्दछ। अनि पच्चीस र छब्बीसमा हामी पढ्छौ, त्यो झट्टै आतुरी साथ भित्र राजा कहाँ गई र यसो भनेर मागी, हजुरले अहिले मलाई बप्तिस्मा दिने युहन्नाको शिर थालमा दिनुहोस् भन्ने म इच्छा गर्दछु। राजा अत्यन्तै दुखित भए, तर उनले आफ्नो शपथ र भोजमा बस्ने अतिथिहरूका खातिर त्यस केटीलाई दिएको वचन तोड्न चाहेनन्। हेरोदको अर्को कमजोरी पनि यहाँ प्रकट भएको देख्छौ। उसका साथीले उसको बारेमा के सोच्दछन्, के विचार गर्दछन्, के भन्छन् भन्ने कुरामा डराए। तिनीसँग शपथको बारेमा महत्वको गलत धारणा रहेको थियो। पद सत्ताइस र अठाइस पदमा हामी पढ्छौ, राजाले तुरन्तै गरतको एकजना सिपाहीलाई पठाएर युहन्नाको शिर ल्याउने हुकुम दिए। अनि त्यसले झ्यालखानमा गएर युहन्नाको शिर काट्यो र तिनको शिर थालमा ल्याएर केटीलाई दियो र केटीले त्यो त्यसकी आमालाई दिइ। यो निर्मम, निर्दयी, निष्ठुर हत्या थियो। अनि उन्तिस पदमा भनिएको छ, युहन्नाका चेलाहरूले जब यो कुरा सुने तब तिनीहरू आएर तिनको लास उठाएर चिहानमा लगेर राखे। युहन्नाका चेलाहरूले बडो आदर र मानसहित मरेका लासलाई उठाए र गाडे। अहिले हेरोद डराए कि येशूको कीर्ति सुने र कतै उही आफूले शिर काटेको युहन्ना पुनः ब्युति उठेका त छैनन्। मित्र, पापको दोषी भावनाले मानिसलाई सधैँ त्रास र आतंकको कैदमा, बन्धनमा र थुनामा हालिरहन्छ। अनि यही नै हेरोद राजाको जीवनमा देख्छौ। तर यदि कोही पापी आज येशु कहाँ पूर्ण पश्चातापी हृदय लिएर आउँछ भने येशुको रगतले उसको पापका दोषी विवेकलाई मेटिदिन्छ, शुद्ध गरिदिन्छ र क्षमा मात्र होइन आफ्नो सन्तान बनाइकन अनन्त जीवनको हकदार बनाउनुहुन्छ। मर्कुस अहिले येशुको सेविकाईको वर्णनतिर फर्कन्छन्। चेलाहरूले आफ्नो पहिलो रिपोर्ट दिन्छन्, 30-31 पदमा, अनि प्रेरितहरू येशु कहाँ भेला भए र तिनीहरूले जे जे गरेका थिए र सिकाएका थिए ती सबै उहाँलाई बयान गरे। उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू आफै पनि मसँग एकान्त ठाउँमा आओ र केही थकाइ मार, किनकि त्यहाँ आउने जानेहरू धेरै थिए र उहाँलाई खानसम्म पनि फुर्सद थिएन। उहाँ वास्तवमा अति नै धेरै व्यस्त हुनुहुन्थ्यो र उहाँको कति धेरै माग थियो भन्ने कुरा बुझ्न हाम्रो निम्ति समझदेखि बाहिरको कुरा हो। विश्राम गर्नको निम्ति र आफ्ना चेलाहरूले पनि विश्राम गर्नको निम्ति कुनै एकान्त गोप्य स्थान खोज्नु परेको थियो। अनि 32-34 पदमा भनिएको छ, अनि उहाँहरू डुङ्गामा सुटुक्क एउटा एकान्त ठाउँमा जानुभयो। धेरै मानिसहरूले उहाँहरू गइरहनु भएको देखे र धेरैले चिने, अनि सबै शहरबाट पैदलै दौडेर त्यता गए र उहाँहरूलाई उछिनेर अगाडि पुगे। जब उहाँ किनारमा उत्रनुभयो तब उहाँले एउटा ठूलो भीड़ देख्नुभयो र उहाँले तिनीहरूलाई ठिट्याउनुभयो, किनकि तिनीहरू गोठालो नभएका भेडाहरू जस्ता थिए र उहाँले तिनीहरूलाई धेरै कुरा सिकाउन लाग्नुभयो। एक्लै रहन एकान्त गोप्य स्थान खोज्ने काम व्यर्थ भयो। भीड़हरूले गालिलको समुद्रको किनारमा उहाँहरूलाई पछ्याए। तिनीहरू त्यहाँ येशु र उहाँका चेलाहरूलाई भेट्न प्रतीक्षा गरी बसिरहेका थिए। प्रभु येशुको प्रतिक्रिया एक पूर्ण सहानुभूतिको थियो। सबै मानिस उहाँका भेडाहरू हुन्, उहाँ मात्र गोठाला हुनुहुन्छ। त्यही नै कारण उहाँले तिनीहरूलाई खुवाउनुभयो। उहाँले तिनीहरूलाई सिकाएर तिनीहरूको आत्मिक आवश्यकतालाई परिपूर्ण गरिदिनुभयो। त्यसपछि उहाँले तिनीहरूको शारीरिक आवश्यकतालाई पनि भोजनको बन्दोबस्त गरेर पूरा गरिदिनुभयो। 35-37 पदमा हामी पढ्छौं, अनि जब दिन धेरै ढल्कियो तब उहाँका चेलाहरूले उहाँका आएर भने, यो एकान्त ठाउँ छ र अब दिन धेरै ढल्किसक्यो, मानिसहरूलाई बिदा दिनुहोस् र तिनीहरूले वरपरका बस्ती र गाउँमा गएर आफ्नो लागि केही खानेकुरा किनुन्। तर उहाँले तिनीहरूलाई भन्नुभयो, तिनीहरूले नै तिनीहरूलाई केही खान देऊ। तर तिनीहरूले उहाँलाई भने, के हामीले गएर 200 दिनारको रोटी किनेर तिनीहरूलाई खान दिने र? मित्र, उहाँले तिनीहरूलाई असम्भव काम गर्न आज्ञा दिनुहुन्छ। तिनीहरू साथै हामीले यो सिक्नै पर्छ कि उहाँले सधैँ असम्भवको आज्ञा गर्नुहुन्छ, कारण स्पष्ट छ उहाँले केही अद्भुत काम गर्न इरादा गर्नुहुन्छ। 38-44 पदमा भनिएको छ, उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरूसँग कतिवटा रोटी छन्? गएर हेर। अनि पत्ता लाएपछि तिनीहरूले भने, 5 रोटी र 2 माछा। अनि उहाँले मानिसहरूलाई हरियो चौरमा दल बाँधेर बस्ने हुकुम गर्नुभयो। तिनीहरू 100-100 र 50-50 ताँती लागेर बसे। उहाँले ती 5 रोटी र 2 माछा लिएर स्वर्गीयतिर हेरी आशीर्वाद दिनुभयो र ती रोटीहरू भाँच्नुभयो अनि मानिसहरूका अगाडि राखी दिउन् भनेर चेलाहरूलाई दिनुभयो। र ती 2 माछा पनि उहाँले सबैलाई बाँडिदिनुभयो अनि सबैले खाए र तृप्त भए। पछिबाट चेलाहरूले रोटी र माछाका उभ्रेका टुक्राहरू 12 डालाभरि उठाए। रोटी खाने पुरूषहरू 5,000 थिए। मित्र, म तपाईँहरूको ध्यान आकर्षण पद 48 गर्न चाहन्छु, जुनले भन्छ, उहाँले तिनीहरूलाई खुवाउनलाई कष्ट भइरहेको देखे। यी मानिसहरू त्यस रातमा त्यस सानो नाउँमा डुङ्गामा जीवनको निम्ति संघर्ष गरिरहेका थिए, किनकि समुद्रको छालहरू तिनीहरूको विरूद्धमा तीव्र रूपमा उठिरहेको थियो। तिनीहरू नाउँलाई डुङ्गालाई सम्हाल्न हर तर कोशिश गरिरहेका थिए तर सफल भइरहेका थिएनन्। तिनीहरूले सोचे कि तिनीहरू डुबिरहेका थिए, तर उहाँले तिनीहरूलाई खुवाउनलाई कष्ट भइरहेको देखे। म यस अभिव्यक्तको धेरै मन पराउँछु। मित्र, मलाई थाहा छैन तपाई आज कस्तो अवस्थामा हुनुहुन्छ वा तपाई कस्तो हालतमा हुनुहुन्छ। हुनसक्छ तपाई अहिले अति नै कठिन निराशाको स्थानमा हुनुहुन्छ। हुनसक्छ तपाई एक्लै अन्धकारको एक कुनामा असहाय भएर बसिरहनु भएको होला। हुनसक्छ तपाई सहनभन्दा महान परीक्षा र कष्टहरू उठाइरहनु भएको होला। तपाई आफैलाई आधी तुफान रूपी समस्याको समुद्रमा डुबिरहेको पाइरहनु भएको होला। अनि तपाईँ सोचिरहनु भएको होला तपाईँ डुब्न गइरहनु भएको छ र कसैले तपाईँलाई बचाउन सक्दैन, कोही सहारा छैन। मेरो विश्वासी मित्र, मसँग तपाईँको निम्ति खुशीको खबर छ। वचनले भन्छ उहाँले तिनीहरूलाई ख्याउनलाई कष्ट भइरहेको देखे। मित्र, उहाँले तपाईँलाई देख्नुहुन्छ, उहाँले तपाईँको समस्या जान्नुहुन्छ। केवल आफ्ना सारा फिक्री उहाँमा सुम्पिदिनुहोस्, उहाँले सम्पाल्नुहुन्छ। उहाँले तिनीहरूलाई ख्याउनलाई कष्ट भइरहेको देख्नुभयो। त्यसपछि हामी थाहा पाउँछौ कि उहाँ तिनीहरू कहाँ आउनुभयो र उहाँ तिनीहरू कहाँ जहाजमा अर्थात डुंगामा प्रवेश गर्नुभयो। यस अध्यायको निष्कर्षमा हामी थाहा पाउँछौ कि उहाँ गेनेसरेतको मुलुकमा आउनुभयो। अनि 53-56 पदमा भनिएको छ, समुद्र पार भएपछि उहाँहरू गेनेसरेतको मुलुकमा आइपुग्नुभयो र तिनीहरूले डुंगा किनारमा लगाए। जब उहाँहरू डुंगाबाट निस्कनुभयो तब उतिखेरै मानिसहरूले येशूलाई चिनिहाले र छेउछेउका मानिस गाउँ हुँदो तिनीहरू दगुरी गए र जहाँ येशू हुनुहुन्छ भनी सुने त्यहाँ बिरामीहरूलाई बिछ्याउनमा राखेर ल्याउन लागे। अनि गाउँहरूमा वा शहरहरूमा बस्तीहरूमा जहाँ जहाँ उहाँ पुग्नुभयो पस्नुभयो, मानिसहरूले रोगीहरूलाई बजार बजारमा राखिदिए र उहाँका वस्त्रको छेउ मात्र पनि छुन पाऊ भनी तिनीहरूले उहाँलाई विन्ती गरे र जतिले छोए तिनीहरू सबै निको भए। मित्र, यहाँ मर्कुसले गालिलमा भएको येशूको निको पार्ने कामको अन्तिम बयान गरिदिन्छन्। जतिले येशूलाई छोए तिनीहरू सबै निको भए, जसले येशूको वस्त्रको छेउ मात्र छोए तिनीहरू पनि निको भए। मित्र, उहाँले हजारौंलाई निको पार्नुभयो अनि आज पनि उही प्रभु जीवित हुनुहुन्छ। उहाँ तपाईँको शारीरिक, मानसिक, आत्मिक रोगको चंगाई गर्न सक्नुहुन्छ।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो TWRNepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98-4735-679-8-4703-5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।